यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। स्रोत साधनको उचित व्यवस्थापन गरी सरकारले अधूरा योजना यथाशीघ्र सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शून्य सहनशीलताको नीति लिई सरकार भ्रष्टाचार नियन्त्रणमा कडाईका साथ लाग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य नियुक्त। कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका 4 मन्त्रीद्वारा राजीनामा। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्किँदै गएपछि 1200 नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। र अमेरिकाका राष्ट्रपति जो बाइडेनले चुनावी अभियान परित्याग गरी उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने घोषणा।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अधूरा योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तरमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार छोप्नका लागि अरूमाथि लान्छाना लगाउन नहुने भन्नुहुँदै राजनीतिक पूर्वाग्रह राखी कसैको चरित्र हत्या गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफूले अहिलेको उमेरसम्म जनताको सेवामा जीवन समर्पण गरेको र बाँकी समय पनि जनताको सेवामा समर्पण गर्ने बताउनुभयो।
भ्रष्टाचारका विरुद्ध बोलौं, भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारका लाञ्छना लगाउने काम नगरौं। हामी कुनै खेलवाड गर्न या कुनै गालमुखाल गर्न यहाँ आएका होइन, देश र जनताप्रति साँचैको जिम्मेवारी बोध गरेर हामी यहाँ आएका हौं र अवस्थामा परिवर्तन ल्याउँछौं संकल्पका साथ यहाँ आएका, गर्नका लागि यहाँ आएका हौं। कुनै आवेश उत्तेजनामा हामी छैनौं, कुनै आग्रह पूर्वाग्रहमा हामी छैनौं, कुनै प्रतिशोधको राजनीति हामी उचितै ठान्दैनौं, गर्दै गर्दैनौं। तर झुटा लाञ्छनाहरू लगातार लगाउने कुरा प्रति जवाफदेही हुनुपर्छ भन्ने कुरा चाहिँ म राख्न चाहन्छु।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद ऐनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी तुल्याइने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने आफ्नो दृढ़ अठोटका साथ सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू शुरूआत गरेको भन्नुहुँदै अधूरा र अलपत्र योजनाहरूलाई स्रोत साधनको व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्ने बताउनुभयो।
75, 76, 77, 78 हामीले विभिन्न आयोजनाहरू अगाडि बढाएका छौँ। कयौं राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू शुरूआत गरेका थियौं। यसरी थालनी गरेका मध्ये अधुरा र अलपत्र योजनाहरूलाई स्रोत साधनको उचित व्यवस्थापन गरेर यथाशीघ्र अगाडि बढाउने र सम्पन्न गर्ने यस सरकारको प्राथमिकता रहेको छ। नयाँ नयाँ थाल्ने मात्र होइन, थालेका काम सिद्ध्याउने, नतिजा प्राप्त गर्ने, यो हाम्रो प्राथमिकतामा रहन्छ।
प्रधानमन्त्री ओलीले त्रिशुलुईमा बस दुर्घटनाबारे जानकारी गराउनुहुँदै बसमा सवार 62 जना मध्ये हालसम्म 25 जनाको शव फेला परेको, त्यसमध्ये 18 जनाको शनाखत भएको र 7 जनाको शनाखत हुन बाँकी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बल प्रहरी बल गरी 197 सुरक्षाकर्मी र भारतीय गोताखोरहरू समेत परिचालन गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात तथा सड़क सुरक्षा सुनिश्चित गर्न सड़क सुरक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको र राष्ट्रिय यातायात नीति मन्त्री परिषदमा स्वीकृतिका लागि पेश भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले डेडिकेटेड लाइनको विद्युत महसुलका विषयमा नेपाल विद्युत प्राधिकरण र सेवाग्राही बीचको विवादमा आफूले प्रयोग नगरेको महसुल मात्र तिर्नु पर्दैन भनेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले गण्डकी त्रिभुज आयोजना अन्तर्गत पर्ने बुटवल पोखरा सिद्धार्थ राजमार्ग सम्पन्न गर्न बजेट कार्यान्वयन कार्ययोजना तयार गरी काम अघि बढ़ाउन निर्देशन दिइएको बताउनुभयो। प्रधानमन्त्री ओलीले गण्डकी त्रिभुज सड़कलाई सुरक्षित छिटो गतिमा आधुनिक एवं आर्थिक करिडोरको रूपमा विकास गर्न निजी पूँजी समेत परिचालन गर्ने गरी नवीनतम विधिमा विकास सहायता समेत परिचालन गर्ने गरी प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी घरजग्गा विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले राजस्व चुहावट नियन्त्रण गरी गैर कानूनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुको साथै चोरी निकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छटके जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइने बताउनुभयो। आर्थिक क्रियाकलापमा आएको सुस्ततालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले मौद्रिक नीतिलाई थप लचिलो बनाई मुलुकको व्यावसायिक वातावरणमा सुधार गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले मिटर ब्याज, सहकारी, लघु वित्तका क्षेत्र तथा क्रिप्टो करेन्सीको प्रयोग तथा हुण्डी लगायतका माध्यमबाट ठगीका घटना बढ़ेको भन्नुहुँदै प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ी पहिरोबाट पीड़ित नागरिकलाई राहत उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले बाढ़ी पहिरोमा परि बेपत्ताको खोजी, घाइतेहरूको स्वास्थ्य उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वर्षातको समयमा भूकम्पले जीर्ण बनेका बस्तीहरूको सुरक्षा र जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या दुखद र निन्दनीय भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाहीको माग गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक 2080 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन सम्बन्धी विधेयक 2080 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट धनजनको क्षति पुगेको भन्दै विपदमा परि ज्यान गुमाउनेहरूलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभएको छ। सांसदहरूले वैदेशिक रोजगारीमा गएका महिला कामदार घरेलु हिंसा भोग्न बाध्य भएको भन्दै तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढ़ेकाले सरकारी तवरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने, पोलियो रोग पुनः देखिन थालेकाले भ्याक्सिनको व्यवस्था गर्नुपर्ने लगायतमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 सहमति गरियोस् भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले सहमति जनाएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते दिउँसो 1:15 बस्नेछ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ। आज दिउँसो आचार्यले एमालेका 29 तथा नेपाली कंग्रेसका 27 सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाउनु भएको थियो। प्रदेश प्रमुख अमित शेरचनले धारा 76 उपधारा 2 अनुसार आचार्यलाई नियुक्त गर्नुभएको हो। एमाले कंग्रेसले बुधबार मुख्यमन्त्री सहित सबै मन्त्रीको शपथको समय मिलाउन प्रदेश प्रमुखलाई अनुरोध समेत गरिसकेका छन्। कंग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले सबै मन्त्रीको शपथ एकैपटक मिलाउन अनुरोध गरेको बताउनुभयो। नवनियुक्त मुख्यमन्त्री आचार्यले एकैपटक सबै मन्त्री सहित मुख्यमन्त्रीको शपथ बुधबार हुने जनाउनुभयो। कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट सहभागी 4 मन्त्रीले राजीनामा दिनुभएको छ। आज मुख्यमन्त्री यामलाल कणेललाई मन्त्रीहरूले राजीनामा पत्र बुझाउनु भएको हो। राजीनामा दिने मन्त्रीहरूमा सामाजिक विकास मन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिंह परियार हुनुहुन्छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योग धन्दाहरू सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ़ने बताउनु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र विषयक विचार गोष्ठी एवं श्रमिक विमर्श पुस्तक विमोचन कार्यक्रममा उहाँले समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताउनुभयो। उहाँले नेपाली कंग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको 46 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी उहाँको योगदानको सम्झना गरेका छन्। दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले निरंकुश राजतन्त्र विरूद्ध कम्युनिष्ट र नेपाली कंग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भएको स्मरण गर्नुभयो। दिवसका अवसरमा आज बैतडी र पोखरामा पनि कार्यक्रम आयोजना गरी नेता श्रेष्ठको योगदानका विषयमा चर्चा गरिएको छ। विक्रम सम्बत 2006 साल वैशाख 10 गते पुष्पलालको नेतृत्वमा नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठ सहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो। सर्लाहीमा धारिलो हतियार प्रयोग गरी पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराती सर्लाहीको चन्द्रनगर गाउँपालिका एक रतनपुर स्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले आज परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई भेट गरी त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहने वातावरणका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्। त्यहाँ रहेका सबै नेपालीको सम्पर्क एवं तथ्याङ्क ढाका स्थित नेपाली दूतावासले राख्ने र समय समयमा अप्ठ्यारो परेको बेला सहयोग गर्न सक्ने वातावरण निर्माण गरिदिन विद्यार्थीले आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा परराष्ट्र मन्त्री डाक्टर राणाले मन्त्रालयमा हेल्प डेस्क राखेको र ढाका स्थित नेपाली दूतावासलाई सक्रिय बनाएर त्यहाँका नेपालीलाई आवश्यक सहयोगका लागि निर्देशन दिइएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले हिजो आइतबारसम्म बंगलादेशबाट 1200 विद्यार्थी स्वदेश फर्किसकेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आम संचार माध्यममा 33% महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। मीडिया एडभोकेसी ग्रुप म्याग र हाई कमिशन अफ क्यानाडाले संयुक्त रूपमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री भट्टराईले मीडियामा महिला पत्रकारको उपस्थिति न्यून रहेकाले विभिन्न तथ्याङ्क समेत देखिएको भन्दै 33% सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा हिन्दू महिलाहरूले व्रत बसी पूजा अर्चना गरेका छन्। साउन महिना र सोमबार भगवान शिवसँग जोड़िएको मान्यता रहेकाले यस दिन विशेष रूपमा भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। साउनको पहिलो सोमबार आज पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनका लागि उमाकुण्ड, जय बागेश्वरी र पिंगला स्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने व्यवस्था मिलाइएको थियो। पशुपतिनाथका चारै ढोका भक्तजनका लागि आज बिहान 3:30 बजेदेखि नै खुला गरिएका थिए। पशुपति क्षेत्रमा आज सुरक्षा व्यवस्था कड़ा बनाइनेको साथै विभिन्न संस्थाबाट स्वयंसेवक समेत खटाइएको थियो। 2072 सालको भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित चौतारा अस्पतालको 9 वर्षपछि पुननिर्माण सम्पन्न भएको छ। 9 वर्षसम्म अस्थायी टहराबाट सञ्चालन हुँदै आएको अस्पताल सरकारको चीन सरकारको सहयोगमा पुननिर्माण भएर सुविधा सम्पन्न भवनबाट सञ्चालन हुन थालेपछि स्थानीयहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरेका छन्। सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
9 वर्षसम्म टहरोमा सञ्चालन हुँदै आएको चौतारा अस्पताल यतिखेर भने भव्य भवनबाट सञ्चालन भएको छ। भूकम्पले ध्वस्त बनाएको चौतारा अस्पताल चिनिया सरकारको 6,10,00,000 युआन अनुदान सहयोगमा पुनर्निर्माण भएर नयाँ भवनबाट सञ्चालन हुन थालेको हो। सुविधा सम्पन्न भवनबाट अस्पताल सञ्चालन हुन थालेपछि स्थानीयहरू खुशी मात्र भएका छैनन्, गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा पनि ढुक्क छन्। स्थानीय सेवाग्राही राम बहादुर
प्रविधिमय सामग्रीहरू चाहिँ एकदमै आवश्यकता छ, त्यो सँगसँगै अब दक्ष डाक्टरहरूको आवश्यकता छ।
50 सयको यो प्रादेशिक अस्पतालमा फार्मेसी, परामर्श कक्ष, बहिरङ प्रयोगशाला, फिजियोथेरापी, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, प्रसूति विभाग, अपरेशन कक्ष लगायतका सबै सुविधाले भरिपूर्ण छ। अस्पतालको लागि आवश्यक सम्पूर्ण उपकरण, औजार र फर्निचर समेत चीन सरकारले उपलब्ध गराएको छ। थप सुविधाको विषयमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारी।
थप सेवाहरूमा ओपिडी सेवाहरू छ, जुन जेनरल ओपिडीहरू छ, विशेषज्ञ सेवाहरू जसमा चाहिँ अर्थोपेडिक ओपिडी, सर्जरी, जेनरल सर्जरीको केसहरू हुन्छ, अनि त्यसपछि एक्स्ट्रा चाहिँ हामीले फिजियोथेरापी सेवा चाहिँ राम्रो रूपमा सञ्चालन गरिरहेका छौँ।
सामान्य रोगको उपचारको लागि राजधानी लगायत अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यताका कारण रिफरल सेन्टरको रूपमा बदनाम कमाउँदै आएको चौतारा अस्पतालले अब भने त्यो बदनाम चिर्ने दावी गर्नुहुन्छ डाक्टर भण्डारी।
यहाँबाट हुन सक्ने सेवाहरू यही दिइरहनु भएको छ, त्यसको लागि रिफर गर्नु परेको छैन।
निश्चय पनि अस्पतालको भव्य भवन बन्नु आफैमा सकारात्मक हो, तर भव्य भवन सँगै यहाँबाट प्रवाह हुने सेवा सुविधा पनि गुणस्तरीय हुनु अति आवश्यक छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति जो बाइडेनले दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने चुनावी अभियानमा परित्याग गर्दै आफ्नो उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नु भएको छ। 81 वर्षीय राष्ट्रपतिले हठात एक वक्तव्य जारी गर्दै राष्ट्रपतिका रूपमा सेवा गर्न पाउनु महान सम्मानको विषय भए पनि आफ्नो दल र राष्ट्रको हितलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको बताउनुभयो। अमेरिकी राजनीतिमा आगामी राष्ट्रपति निर्वाचनमा उठ्ने विषयलाई लिएर डेमोक्रेटिक पार्टीभित्र केही दिन यता देखिएको हलचलकै बीच राष्ट्रपतिको यस्तो निर्णय आएको हो। विपक्षी रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा खरो रूपमा उत्रन नसकेको भन्दै आलोचना खेपिरहनु भएका बाइडेनलाई कतिपयले पुनः उम्मेद्वारी नदिन सुझाव दिएका थिए। उपराष्ट्रपति 59 वर्षीय कमला ह्यारिसले राष्ट्रपतिले आगामी चुनावमा आफ्नो उम्मेद्वारीको अनुमोदन गर्नुभएकोमा सम्मानित महसुस गरेको बताउनु भएको छ। इजरायलले गाजा क्षेत्रमा गरेको बमबारीमा परि कम्तीमा 39 जनाको मृत्यु भएको छ। इजरायली सेनाले युद्धका लागि भन्दै खान युनिस क्षेत्र खाली गर्न पनि आह्वान गरेको छ। खान युनिसमा करिब 4,00,000 मानिस बसोबास गर्दछन्। इजरायलको चेतावनीपछि खान युनिसका बासिन्दाहरू अन्यत्र भाग्न थालेका छन्। इजरायल आक्रमणका कारण हालसम्म 23,00,000 मानिस विस्थापित भइसकेका छन्। गत अक्टोबर 7 हमासले इजरायल प्रवेश गरी करिब 1,200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 39,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने करिब 90,000 मानिस घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल चेम्बर अफ कमर्सले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न 43 मुद्दे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न गएको चेम्बरको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको छ। सुझाव दिँदै अध्यक्ष अग्रवालले चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने सुझाव दिनुभयो। मुलुकको अर्थतन्त्रमा झण्डै 81% लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण गर्नुपर्ने चेम्बरले सुझावमा उल्लेख गरेको छ। त्यस्तै मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड़ दिएको छ। मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान पुर्याउने बीरगंज स्थित बीरगंज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन्। बीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षमा 2,45,88,50,000 राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। सो अवधिमा कार्यालयले लक्ष्यको 64.1% अर्थात 1,57,40,31,00,000 राजस्व संकलन गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डीलाराम पन्थीले जानकारी दिनुभयो। त्यसै गरी त्यहाँ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्य अनुसार राशि संकलन गर्न सकेन। भन्सार विभागले गत आर्थिक वर्षमा सुक्खा बन्दरगाहलाई 65,94,01,00,000 बराबरको राशि संकलन गर्ने लक्ष्य दिएकोमा वार्षिक लक्ष्यको 71.75% अर्थात 47,31,01,00,000 राजस्व संकलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष 2079-80 तुलनामा 4,90,78,97,000 बढ़ी राजस्व संकलन गरेको छ। नेपालको पूर्वी नाका काँकड भित्ताबाट आर्थिक वर्ष 2080-81 कृषिजन्य उपभोग्य एवं औद्योगिक वस्तुको आयात भन्दा निर्यात बढ़ी भएको छ। गत आर्थिक वर्षमा ती वस्तुको व्यापारमा पूर्वी नाका नाफामा देखिएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकड भित्ताका सूचना अधिकारी चन्द्रशेखर यादवले गत आर्थिक वर्षमा 14,34,51,95,000 विभिन्न कृषिजन्य वस्तु आयात भएकोमा सोही अवधिमा काँकड भित्ता नाका भएर 18,95,78,85,000 मूल्य बराबरका वस्तु विदेश निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको आयातको तुलनामा गत आर्थिक वर्षमा 4,61,26,90,000 मूल्य बराबरका कृषिजन्य वस्तु बढ़ी निर्यात भएका छन्। दाङमा टिमुर, हर्रो, बर्रो, त्रिफला र गुर्जो लगायतका जड़ीबुटी उत्पादन वृद्धि भएको छ। गत आर्थिक वर्षमा 1,69,805 किलो टिमुर उत्पादन भएको छ। त्यसमा राष्ट्रिय वन क्षेत्रबाट 20,135 किलो टिमुर निकासी भएको छ। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष 2080-81 झण्डै 6,00,000 किलो जड़ीबुटी उत्पादन भएको छ।
अब खेल समाचार अझै बमबाट।
दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियनसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा सोमबार सम्पन्न खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो खेलमा पनि 3-0 सोझो सेटमा पराजित भएको थियो। नेपालले काबा नेशनल लीगका तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो। साउन 17 गतेदेखि राखेप कवर हलमा शुरू हुने काबा नेशनल लीगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलंका र मालदिव्सले सहभागिता जनाउँदैछन्। एक गोलले पछि परिसकेको स्थितिलाई उल्ट्याउँदै सातो बाटो युवा क्लबले एन्फा U18 युथ लीगमा मछिन्द्र फुटबल क्लबसँग अङ्क खोसेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा यी दुई टोलीले एक एक गोलको बराबरी खेलेका हुन्। यो नतिजासँगै सातो बाटोले 3 खेलमा 1 अङ्क जोडेको छ। मछिन्द्रको समान खेलबाट 5 अङ्क छ। भेटरान 40 प्रालीको आयोजनामा कर्पोरेट T10 क्रिकेट लीग आगामी भदौ 1-4 हुने भएको छ। ललितपुर स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा 20 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागिताका लागि 50,000 रुपियाँ तिरेर टीम दर्ता गर्न सकिनेछ। 15 वर्षीय रिया श्रेष्ठले हंगरीको बुसाफेस्टमा हुने 45 चेस ओलम्पियाड 2024 प्रतिस्पर्धा गर्ने भएकी छिन्। श्रेष्ठले सुजना लोहनीको स्थानमा ओलम्पियाड खेल्ने अवसर पाउने भएकी हुन्। अन्तर्राष्ट्रिय बुद्धि चाल महासंघ फिडेले प्रकाशित गरेको सूचीमा नेपाली महिला टीममा रिया सहित 5 खेलाड़ी छन्। बुडापेस्टमा सेप्टेम्बर 10-23 हुने 45 ओलम्पियाडमा रिया सहित कृति सरा अधिकारी, सिन्दिरा जोशी, पूजा भण्डारी र शान्ति धिमालको नेपाली महिला टीमले प्रतिस्पर्धा गर्नेछ। 45 ओलम्पियाडमा 181 देशका महिला टीम सहभागी छन्, जसमा नेपाली टीम 117 वरियतामा परेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5, न्यूनतम 22.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 28.9, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 37 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.6, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.8, न्यूनतम 28.8 डिग्री सेल्सियस, वर्षा 16.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 25.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्रोत साधनको उचित व्यवस्थापन गरी सरकारले अधूरा योजना यथाशीघ्र सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शून्य सहनशीलताको नीति लिई सरकार भ्रष्टाचार नियन्त्रणमा कडाईका साथ लाग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य नियुक्त। कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका 4 मन्त्रीद्वारा राजीनामा। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्किँदै गएपछि 1200 नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी र अमेरिकाका राष्ट्रपति जो बाइडेनले चुनावी अभियान परित्याग गरी उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने घोषणा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।